शुभ प्रभात। नेपाल एफएम नेटवर्कको नेपाल डायरीमा साथी रामकुमार सँगै ईश्वरीको हार्दिक स्वागत छ।
आज 2074 असार 17 गते शनिबार नेपाल सम्बत 1137 दिल्ला था जुलाई 1 तारीख सन् 2017 आषाढ शुक्ल पक्ष अष्टमी तिथि।
नेपाल डायरी देशका विभिन्न एफएम स्टेशन र nfm.com.np बाट प्रसारण भइरहेको छ।
शुरू गरौं मुख्य समाचारका शीर्षकबाट।
दोस्रो चरणको स्थानीय तह निर्वाचनमा एमालेलाई झिनो अग्रता। मंगसिर पहिलो हप्ता भित्र प्रदेश र संघको निर्वाचन गरिसक्नुपर्ने आयोगको प्रस्ताव।
पैसाका लागि दाङ तुलसीपुरका व्यवसायी राजकुमार श्रेष्ठको अपहरणपछि हत्या। गौतम बुद्धको जन्मस्थल भ्रमणका लागि नेपाल आउने म्यानमारका राष्ट्रपति यु हतिन को इच्छा।
साल्ट फ्लोरिङलाई चिनीको बिक्री रोक्न व्यवसायीको दबाव। एकपल्टमा पेट्रोलियम पदार्थको मूल्य 2% भन्दा नबढ्ने।
भूटानी सीमा क्षेत्रको विवादलाई लिएर भारत र चीनबीच वाकयुद्ध। जर्मनीमा समलिङ्गी विवाहलाई कानूनी मान्यता।
र 13 दक्षिण एसियाली खेलकुदको पूर्वाधार तथा तयारी समिति गठन। श्रीलंका संघको 5 एक दिवसीय श्रृंखलाको पहिलो खेलमा जिम्बाब्वे 6 विकेटले विजयी।
बसिराखे एनालग टिभी सिग्नलको भरमा
टिभी च्यानल आउने छैन अब घरमा।
हो, नेपाल सरकारले यही वैशाख 15/2074 देखि काठमाडौँ, ललितपुर, पोखरा, विराटनगर र वीरगंजका एनालग टिभी सिग्नल बन्द गर्न लागेको छ। तसर्थ नेपालमा सबैभन्दा बढी ग्राहक संख्या भएको उत्कृष्ट डिजिटल डीटीएच सेवा डिस होम जडान गर्नुहोस्।
हामी त ढुक्क छौ किनकि हामीले डिस होम जडान गरिसकेका छौ।
अब ढिला नगर्नुहोस्। 35 HD सहित 160 भन्दा बढी च्यानलहरू भएको र घरको हरेक टिभीमा एउटै छाताबाट टिभी हेर्न सकिने डिस होम आजै जडान गरी ढुक्क हुनुहोस्। डिस होम डिलाइटफुल लाइफस्टाइल।
अब पूरा समाचार। आज प्रकाशित पत्र पत्रिकाहरूले पनि मतगणनाको समाचारलाई नै प्राथमिकताका साथ छापेका छन्। हामीले पहिलो समाचार एमालेको झिनो अग्रता शीर्षकमा कान्तिपुरबाट लिएका छौं। स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा एमाले झिनो अन्तरमा अग्रता लिइरहेको छ। कांग्रेसले उसलाई पछ्याइरहेको छ। गैराती 11 बजेसम्मको मत परिणाम अनुसार एमाले 18 स्थानमा प्रमुख जितेको छ भने कांग्रेसले 17 स्थानमा जित हासिल गरेको छ। माओवादी केन्द्रले 9 स्थानमा जितेको छ। राष्ट्रिय जनमोर्चा ले प्युठानको मल्लडानी गाउँपालिका प्रमुख जितेर विजयी खाता खोलेको छ। थोरै मतदाता भएका गाउँपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ। सार्वजनिक मत परिणाम मध्ये अधिकांश गाउँपालिकाको हो। डडेलधुराको अमरगढ़ी र दार्चुलाको महाकाली नगरपालिकाको पनि परिणाम आएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाकै गृह जिल्लाको सदरमुकाम समेत रहेको अमरगढ़ीमा एमाले जितेको छ। दार्चुलाको महाकालीमा भने कांग्रेस विजयी भएको छ। 5 नम्बर प्रदेशमा पर्ने रूकुमका 3 गाउँपालिकाका सबैको मत परिणाम आएको छ। 3 माओवादी केन्द्रले जितेको छ। यसअघि पहिलो चरणको निर्वाचनमा प्रदेश नम्बर 6 पर्ने रूकुमका सबै स्थानीय तहमा पनि माओवादी केन्द्रले नै जितेको छ। रूकुम जिल्ला नै अब माओवादीको मात्र किल्ला भएको छ। रूकुमको सिस्ने गाउँपालिकामा माओवादीलाई हराउन कांग्रेस र एमाले गठबन्धन गरेका थिए तर दुई पार्टी मिल्दा पनि माओवादीले नै विजय हासिल गर्यो। प्रदेश नम्बर 1 र 5 एमालेको अग्रता छ भने 7 कांग्रेस अगाडि देखिएको छ। महानगर र उपमहानगरको गणना केही सुस्त छ। ती स्थानमध्ये विराटनगर उपमहानगरमा कांग्रेसले अग्रता लिइरहेको छ। 7 उपमहानगर मध्ये धनगढ़ी, इटहरी र धरानमा पनि कांग्रेसकै अग्रता छ। बुटवल, घोराही र तुलसीपुर उपमहानगरमा भने एमालेको अग्रता छ। बाँकेको नेपालगंज उपमहानगरमा राप्रपा नेपालका उम्मेद्वार धवल शमशेर राणाले अग्रता लिइरहनु भएको छ। त्यस्तै रूपन्देहीका मर्चावारी, गैडवा, रोहिणी गाउँपालिकामा संघीय समाजवादी फोरमका उम्मेद्वारले अग्रता लिइरहेका छन्।
दोस्रो चरणको स्थानीय तह निर्वाचन सकिए लगतै निर्वाचन आयोगले प्रदेशसभा र संघीय संसदको निर्वाचन तयारी थाल्न सरकारको ध्यान आकर्षण गराएको छ। आयोगले असोज अन्तिम हप्ता प्रदेशसभा, कार्तिक दोस्रो हप्ता राष्ट्रिय सभा र मंगसिर पहिलो हप्ता प्रतिनिधि सभाको निर्वाचन गर्न उपयुक्त हुने प्रस्ताव समेत गरेको छ। प्रमुख निर्वाचन आयुक्त अयोध्या प्रसाद यादव सहित आयोग पदाधिकारीहरूले हिजो प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आउँदो माघ 7 स्थानीय प्रदेश र प्रतिनिधि सभाको निर्वाचन गर्नुपर्ने बाध्यात्मक संवैधानिक व्यवस्था सम्झाएका हुन्। आयुक्त सुधीर कुमार शाहले निर्वाचन गराउन आयोग तयार रहेको र त्यसका लागि सरकारबाट हुनुपर्ने तयारी बेलैमा गर्न प्रधानमन्त्रीको ध्यान आकर्षण गराइएको बताउनुभयो। आवश्यक कानून असार मसान्त भित्रै र निर्वाचन क्षेत्र निर्धारण साउन 15 गतेसम्म भइसक्नु पर्ने आयोगले जनाएको छ। निर्वाचनका लागि आवश्यक कानून निर्माणको समय सीमा, निर्वाचनको उपयुक्त मिति लगायत विषयमा आयोगले प्रधानमन्त्रीलाई सुझाव दिएको हो। आयोग आफ्नो जिम्मेवारी प्रति प्रोएक्टिभ भएर सरकारलाई आवश्यक सुझाव दिएको हो। आयुक्त शर्माले भन्नुभयो, आउँदो निर्वाचनको मिति समय रहँदै तोकियोस् र आवश्यक कानूनहरू बनोस् भन्ने हाम्रो अपेक्षा छ। कान्तिपुरमा समाचार छ।
निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतगणना कार्यमा दलका प्रतिनिधि उपस्थित नभए पनि गणना अघि बढ़ाउन मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएको छ। आयोगको हिजो बसेको पदाधिकारी बैठकले उम्मेद्वार वा उनीहरूका प्रतिनिधि इन्कार गरेको अवस्थामा समेत मतगणना जारी राख्न निर्देशन दिएको हो। स्थानीय तह पहिलो चरण निर्वाचनको मतगणनामा भएको ढिलाइपछि आयोगले ऐनमा भएको व्यवस्थालाई कड़ाईका साथ लागू गर्ने निर्णयसहित यस्तो निर्देशन दिएको हो। आयोगले उम्मेद्वार वा तिनका प्रतिनिधिले सम्बन्धित मुचुल्कामा सही छाप नगरेको अवस्थामा समेत मतगणना कार्य अगाडि बढ़ाउन सबै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ। राजधानीमा समाचार छ।
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच मन्त्री परिषद विस्तार र सरकार सञ्चालनका विषयमा छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच सरकार सञ्चालन र मन्त्री परिषद विस्तारको बारे कुराकानी भएको हो। भेटमा सरकारमा सहभागी राजनैतिक दलबीच मन्त्रालय बाँडफाँड गर्दै मन्त्री परिषद विस्तार गर्ने विषयमा कुराकानी भएको प्रधानमन्त्री निकट स्रोतले बताएको छ। भेटमा कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले दोस्रो चरणको स्थानीय निर्वाचन सफलतापूर्वक सम्पन्न भएको र अब आफ्नो दलमा छलफल गरेर मन्त्री परिषद विस्तार गर्ने विषयमा सत्ता सहयात्री दलका अध्यक्षसँग परामर्श गर्नुभएको हो। दोस्रो चरणको स्थानीय निर्वाचन सम्पन्न भए पश्चात मन्त्री परिषद विस्तार गर्ने दुई नेताबीच यसअघि नै सहमति भएको थियो। निर्वाचन सम्पन्न भएपछि कुन कुन मन्त्रालय कुन दलले लिने सो विषयमा छलफल भए पनि टुङ्गो लागेको छैन। प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहालबीच मन्त्री परिषद विस्तार गर्ने सहमति भएको दाहालका निजी सचिवालयले जानकारी दिएको छ। दुई नेताबीच सत्तारूढ़ दलको गठबन्धन सम्बन्धलाई थप बलियो बनाउने विषयमा समेत छलफल भएको राजधानीमा समाचार छ।
दाङ तुल्सीपुरका प्रतिष्ठित व्यवसायी राजकुमार श्रेष्ठको फिरौती पैसाका लागि अपहरण गरी हत्या भएको पाइएको छ। जेठ 26 गते बेलुका युवती प्रयोग भई पैसा असुल्न अपहरणकारीले अपहरण गरेको र अपहरणमा आपराधिक गिरोह सक्रिय रहेको प्रहरीले जनाएको छ। अपहरण तथा हत्यामा 10 जना प्रत्यक्ष र 8 जना अप्रत्यक्ष रूपमा संलग्न रहेको प्रहरीले बताएको छ। संलग्न सबै आपराधिक गतिविधिका रहेका र घटनाका योजनाकार भारतमा रहेको प्रहरी अनुसन्धानमा खुलेको राप्ती अञ्चल प्रहरी प्रमुख ज्ञान विक्रम शाहले जानकारी दिनुभएको अन्नपूर्ण पोस्टमा समाचार छ।
साढे पाँच वर्ष अघि बलात्कारपछि हत्या गरिएकी 14 वर्षकी सुन्तली धामीको मुद्दामा प्रहरीले पीड़क विरूद्ध बलात्कारपछि हत्या नभनी कर्तव्य ज्यान मुद्दा मात्र चलाएको पाइएको छ। 2068 माघ 5 रामेछापको तत्कालीन सैपू गाविस एक सिरिसे कैटोवारकी सुन्तलीको स्थानीय श्याम राउतले बलात्कारपछि हत्या गरेका थिए। राउतलाई असार 11 प्रहरीले भारतबाट पक्रेर ल्याएको हो। घटना लगतै पीड़ितकी आमा दिल्ली माया छोरीको हत्यारको पहिचानसहित किटानी जाहेरी दिन जिल्ला प्रहरी कार्यालय रामेछाप पुग्नु भएको थियो। तत्कालीन रामेछाप प्रहरी प्रमुख डीएसपी संजीव शर्मा दासले 5 महिनासम्म जाहेरी नै लिएनन्। सार्वजनिक दबावपछि प्रहरीले फागुन 3 पुरानो मिति राखेर 69 जेठ 12 किटानी जाहेरी दर्ता गरेको थियो। घटनामा डीएसपी शर्मालाई दोषी भन्दै प्रहरी प्रधान कार्यालयले जिम्मेवारीबाट हटाएर विभागीय कार्यवाही गरेको थियो। 6 वर्षपछि 2073 साउनमा जीपरका रामेछाप आफूले यो मुद्दा सरकारी वकिलको कार्यालयमा पेश गरेको थियो। तत्कालीन जिल्ला प्रहरी प्रमुखले बलात्कार जस्तो जघन्य अपराधको तथ्य उल्लेख नै नगरी सरकारी वकिलको कार्यालयमा कर्तव्य ज्यान मुद्दा मात्रै अभियोग पत्र पेश गरेको भेटिएको कान्तिपुरमा समाचार छ।
म्यानमारका राष्ट्रपति यु थिन्टले भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी भ्रमण गर्ने चाहना व्यक्त गर्नुभएको छ। म्यानमारका लागि नेपाली राजदूत भीम उदासले राष्ट्रपति युसँग भेटका अवसरमा उहाँले आफू बौद्ध मार्गी भएका नाताले पनि लुम्बिनी भ्रमण गर्न इच्छुक रहेको बताउनु भएको हो। उदासले म्यानमारका राष्ट्रपतिसँग ओहदाको प्रमाणपत्र बुझाएपछि संक्षिप्त भेट गर्नुभएको त्यहाँ स्थित नेपाली दूतावासले जनाएको छ। सन् 1960 दुई मुलुकबीच रहेको सम्बन्ध राजदूत उदासको कार्यकालमा अझै प्रगाढ़ हुने विश्वास राष्ट्रपतिले व्यक्त गर्नुभएको अन्नपूर्ण पोस्टमा समाचार छ।
नेपाल डायरीमा आर्थिक समाचार र खबर संक्षेप बाँकी नै छन्, तर त्योभन्दा पहिले एकैछिन विश्राम।
प्राविधिक विषय पढ्न चाहनेहरूका लागि भर्ना खुल्यो।
सिटिभिटी र मदनाश्रित स्मृति प्रतिष्ठान संघको साझेदारीमा सञ्चालित यस मदनाश्रित स्मृति प्राविधिक शिक्षालय कागेश्वरी मनहरा नगरपालिका 8 गोठाटार काठमाडौँमा शैक्षिक सत्र 2074-75 लागि विभिन्न शैक्षिक कार्यक्रमहरूमा नयाँ भर्ना खुल्यो।
शैक्षिकको कार्यक्रमहरू डिप्लोमा इन सिभिल इन्जिनियरिङ 3 वर्ष,
डिप्लोमा इन होटल म्यानेजमेन्ट 3 वर्ष,
सिभिल सब ओभरसियर 18 महिना
र भेटेरिनरी जेटिए 18 महिना।
डिप्लोमा तहका लागि फारम बुझाउने अन्तिम मिति यही असार 27 गतेसम्म, प्रवेश परीक्षा साउन 7 गते बिहान 8 बजे।
सिभिल ओभरसियर र भेटेरिनरी जेटिएको लागि फारम बुझाउने अन्तिम मिति यही असार 27 गतेसम्म, प्रवेश परीक्षा साउन 10 गते बिहान 8 बजे।
शैक्षिक योग्यता इन्जिनियरिङ विषयका लागि प्रवेशिका परीक्षामा अनिवार्य गणित र विज्ञान विषयमा सी ग्रेड र अङ्ग्रेजी विषयमा न्यूनतम D+ ग्रेड प्राप्त हुनुपर्नेछ।
होटल म्यानेजमेन्ट विषयको लागि प्रवेशिका परीक्षामा अनिवार्य अङ्ग्रेजी, गणित र विज्ञान विषयमा D+ ग्रेड प्राप्त हुनुपर्ने।
सिभिल सब ओभरसियर र भेटेरिनरी जेटिएका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रवेशिका परीक्षामा न्यूनतम E ग्रेड प्राप्त हुनुपर्नेछ।
थप जानकारीका लागि फोन नम्बर 4917-48 4917-48,
मोबाइल नम्बर 98-5-11-62-881।
सतीदेवीको अङ्गहरू पतन हुने क्रममा चन्द्रगिरीमा पुगेपछि पाल अर्थात् निधार पतन भयो र पालेश्वर महादेवको उत्पत्ति भयो।
यति राम्रो ठाउँमा आएर त एउटा फोटो खिचेर म पनि फेसबुकमा पोस्ट गर्छु।
चन्द्रगिरी हिल्स लिमिटेड
हुन्छ पुरा
चिताएको कुरा।
अब आर्थिक समाचार। साल्स ट्रेडिङ कर्पोरेशनले विशेष भन्सार छूटमा भित्राएको चिनीका कारण बजारमा जथाभावी मूल्य वृद्धि नियन्त्रणमा आएपछि चिनी उत्पादकले यसको बिक्री आउँदो दशैंसम्म रोक्न दबाव दिन थालेका छन्। बजारमा चिनीको प्रशस्त मौजदात हुँदाहुँदै उत्पादकको कार्टेलिङका कारण गएको वैशाखदेखि 81 बढ़ेको चिनीको भाव नियन्त्रण गर्ने र सर्वसाधारणलाई सर्वसुलभ मूल्यमा चिनी उपलब्ध गराउने उद्देश्यले सरकारले 1% मात्रै भन्सार तिरेर साल्स ट्रेडिङलाई 50,000 टन चिनी आयात गर्ने इजाजत दिएको थियो। साल्स ट्रेडिङले आयात गरेको चिनीको भाव निजी व्यवसायीको भन्दा केही सस्तो छ। निजी व्यापारीले भने 1% मात्रै भन्सार तिरेर ल्याएको चिनीसँग उद्योगीले प्रतिस्पर्धा गर्न नसक्ने भन्दै सरकारलाई चिनीको कारोबार रोक्न दबाव दिइरहेका छन्। साल्स ट्रेडिङले आयात गरेको चिनी भारतको सीमावर्ती तराईमा प्रति केजी 78.50 रूपियाँ र उपत्यकामा 82.50 रूपियाँ खुद्रामा कारोबार भइरहेको साल्स ट्रेडिङले जनाएको छ। गोर्खापत्रमा समाचार छ।
नेशनल ट्रेडिङ लिमिटेडले हिजोदेखि आफ्ना कर्मचारीलाई विदाबारी गरेको छ। घाटा चुलेपछि जग्गा बिक्री गरेर कर्मचारीलाई स्वैच्छिक अवकाश दिइएको हो। आयस्रोत नभएपछि लिमिटेडको नोक्सानी वर्षेनी बढ़दै गएको थियो। कर्मचारीहरूले महिनौदेखि तलब पाएका थिएनन्, जसले गर्दा कर्मचारीलाई अवकाश गराउनुपर्ने अवस्था आएको लिमिटेडका महाप्रबन्धक अलबराज जोशीले बताउनुभयो। नेशनलमा 264 कर्मचारीहरू थिए, आजबाट विदाई गरेका छौं। उहाँले भन्नुभयो, अब रकम भुक्तानी प्रक्रियातर्फ लागेका छौं। 264 कर्मचारीलाई अवकाश दिन 1,66 करोड़ रूपियाँ खर्च हुने उहाँले बताउनुभयो। नेशनलको घाटा 1,34 करोड़ रूपियाँ छ। घाटाका कारण कर्मचारीहरूले 5 महिनादेखि तलब पाएका थिएनन्। उत्पादन र सञ्चय कोष करिब 4 वर्षदेखि नपाएको लिमिटेडले जनाएको छ। अवकाश दिनका लागि चाहिने रकम जुटाउन लिमिटेडले टेकुमा रहेको 49 रोपनी 10 आना जग्गा बिक्री गरिसकेको छ। तलब सुविधा नपाएपछि चैत 11 गते बसेको साधारण सभाले जग्गा बिक्री गरेर अवकाश हुने निर्णय गरेको थियो। सोही अनुसार 18 गते मन्त्रालयमा पत्रचार गरेको थियो। मन्त्रालयबाट स्वीकृति भएपछि थप अनुमतिका लागि अर्थ मन्त्रालयमा पत्रचार भएको थियो। अर्थको अनुमतिसँगै जग्गा बिक्रीको फाइल मन्त्री परिषदमा पेश गरिएको थियो। मन्त्री परिषदबाट पनि स्वीकृत भएपछि टेकुमा रहेको नेशनलको जग्गा आयल निगमले किनेको कान्तिपुरमा समाचार छ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको पूँजी चुक्ता पूँजी वृद्धिको योजना सफल हुने संकेत देखिएको जनाएको छ। राष्ट्र बैंकले आर्थिक वर्ष 2072-73 मौद्रिक नीति सार्वजनिक गर्दै 2074 असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले चुक्ता पूँजी करिब 4 दोब्बर वृद्धि गर्नुपर्ने नीति ल्याएको थियो। राष्ट्र बैंकले दिएको समय सीमा सकिन 2 हप्ता मात्रै बाँकी रहँदा तोकिए बमोजिम अधिकांश बैंक तथा वित्तीय संस्थाले चुक्ता पूँजी पुर्याउन सक्षम हुने देखिएको नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण प्रसाद पौडेलले बताउनुभयो। राष्ट्र बैंकको सुपरिवेक्षक विभागले यस विषयमा अनुगमन तथा छलफल गरिरहेको बैंकका प्रवक्ता पौडेलको भनाइ छ। उहाँले भन्नुभयो सबै बैंक तथा वित्तीय संस्थाको पूँजी योजना कस्ता छन् भन्ने विषय विभिन्न विषयमा अध्ययन गरिरहनु भएको छ। अध्ययनका अनुसार अधिकांशले लक्ष्य पूरा गर्न सफल भएको देखिन्छ। नेपाल समाचार पत्रमा समाचार छ।
अब एकैपटक ठूलो मात्रामा पेट्रोलियम पदार्थको मूल्य वृद्धि नहुने भएको छ। पेट्रोलियम पदार्थ तथा ग्यास मूल्य स्थिरीकरण कोषको कार्यविधि तयार भएर कोष कार्यान्वयनमा आएपछि यस्तो हुने भएको हो। अब अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य उच्च रूपमा बढ़यो भने पनि देशभित्र सो अनुरूप मूल्य बढ़ाइने छैन। त्यस्तो अवस्थामा लाग्ने घाटा कोषको रकमबाट बेहोरिनेछ। अब एकपटकमा पेट्रोल डिजेल मट्टीतेल हवाई इन्धनको मूल्य 2% भन्दा बढ़ी र ग्यासको प्रति सिलिण्डर 25 रूपियाँ भन्दा बढ़ी बढ़ने छैन। हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य औसत बिन्दुमा रहेका बेला उपभोक्ता मूल्यमा 1% रकम जोडेर आयल निगमले मूल्य स्थिरीकरण कोषमा रकम जम्मा गरिरहेको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य आकाशिँदा सोही रकम प्रयोग गरी मूल्य बढ़न दिइने छैन। आपूर्ति मन्त्रालयले पेट्रोलियम पदार्थ तथा ग्यास मूल्य स्थिरीकरण कोष सञ्चालन नियमावली 2071 29 जेठमा संशोधन गरी कोषमा पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्यको 1% हुन आउने रकम जम्मा गर्ने व्यवस्था गरेको हो। यसअघि सबै पेट्रोलियममा खुद्रा बिक्रीको 0.50% मात्रै रकम जम्मा हुँदै आएको थियो। कोषमा जम्मा भएको रकम निर्धारित थोक मूल्यभन्दा बढ़ी मूल्यमा पेट्रोलियम पदार्थ र ग्यास आयात गर्नु परेको अवस्थामा निगमलाई अनुदान दिन र सरकारले तोकेको वर्गका उपभोक्तालाई पेट्रोलियम पदार्थ तथा ग्यासमा राहत प्रदान गर्न मात्रै उपयोग हुने नयाँ पत्रिकामा समाचार छ।
उपत्यकामा मात्रै नयाँ र नवीकरण गरी अहिले दैनिक झण्डै 2000 थान सवारी चालक अनुमति पत्र लाइसेन्सको माग छ। तर यातायात व्यवस्था विभागले माग धान्न सकेको छैन। विभागका अनुसार स्मार्ट लाइसेन्स प्रतिदिन 1500-1600 मात्र छापिने गरेको छ। दैनिक 4-500 स्मार्ट कार्ड अपुग हुने गरेको छ।
सम्झौता भएको 2.5 वर्षमै सशस्त्र प्रहरी बलको आधुनिक एकाडेमी निर्माण सम्पन्न भएको छ। 3.60 अर्ब रूपियाँ लागतमा चीन सरकारले काठमाडौँको माता तीर्थमा एकाडेमी निर्माण सम्पन्न गरेको हो।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले मन्त्री परिषदको निर्णय विपरीत ऊर्जा मन्त्रीले बुढ़ी गण्डकी जलविद्युत आयोजनाको सम्झौता गर्नु भ्रष्टाचार जन्य कार्य भएको बताउनु भएको छ।
संवैधानिक परिषदले सर्वोच्चको प्रधान न्यायाधीशमा सिफारिश गोपाल प्रसाद पराजुलीको संसदीय सुनवाई प्रक्रिया अघि बढ़ाउन संसद सचिवालयलाई पत्राचार गरेको छ। परिषदले हिजो संसदीय सुनवाई विशेष समितिमा पराजुलीको सुनवाई प्रक्रिया अघि बढ़ाउन पत्राचार गरेको हो।
नेपालका लागि कतारी राजदूत अहमद जसिम मोहम्मद अली अल हमरले कतारमा रहेका नेपालीको सुरक्षा तथा रोजगारीमा कुनै समस्या नरहेको बताउनु भएको छ।
नेपाल राष्ट्र बैंकका गवर्नर चिरञ्जीवी नेपालले जनताको निक्षेप गलत स्थानमा प्रयोग नगर्न नगराउन निर्देशन दिनुभएको छ। काष्ठमण्डप डेभलपमेन्ट बैंक, महाकाली विकास बैंक, काक्री विहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्ससँग मर्जरपछि कुमारी बैंकको एकीकृत कारोबार समारोहमा नेपालले बैंकले आउँदो दिनमा राम्रो छवि बनाउन आम जनताको पैसा गलत स्थानमा नलगाउन निर्देशन दिनुभएको हो।
ब्याटको विषयमा उठेको विवाद पछि अस्ति रोकिएको शेयर कारोबार भोलिबाट शुरू हुने भएको छ। विवादलाई आपसी छलफलबाट टुंग्याउने सहमतिसँगै कारोबार सुचारू गर्ने सहमति भएको हो।
शहरी विकास मन्त्री प्रभु शाहले जनताका आशा र विश्वासलाई निराश हुन नदी सबैले गर्व गर्ने किसिमको काम गरेर देखाउने दृढता व्यक्त गर्नु भएको छ।
चीन सरकारको सहयोगमा काठमाडौँको माता तीर्थमा निर्माण भएको राष्ट्रिय सशस्त्र प्रहरी बलको प्रशिक्षण प्रतिष्ठान नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ।
नयाँ संरचना अनुसार दरबन्दी सिर्जना हुन नसक्दा शहरी विकास मन्त्रालय र यस अन्तर्गतका निकायमा कर्मचारीको अभाव खट्किएको छ।
प्रहरी महानिरीक्षक प्रकाश अर्यालले प्रहरी प्रधान कार्यालय कल्याण महाशाखाबाट नेपाल प्रहरी अस्पताल महाराजगंजलाई 1,25,00,000 रूपियाँको थैली हिजो हस्तान्तरण गर्नुभएको छ।
राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालबाट स्वास्थ्य बीमा गराएका 58 बिरामीले सेवा लिएका छन्।
मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले पोखरा र दमौलीका ग्राहकलाई लक्षित गरी चौथो पुस्ताको मोबाइल सेवा 4G लङसम इभोल्युसन ईएलटीई सेवा शुरू गरेको छ।
र तपाईका खुट्टाका नङ फोहोर त देखिँदैनन्, तिनमा प्राकृतिक चमक हराएको छ कि वा नङको छेउ कालो हुँदै गएको छ, नङ कडा भएर भाँचिने वा चर्किने पो गरेको छ कि यस्तै भइरहेको छ भने सचेत भइहाल्नुहोस्। नङको स्वास्थ्यका लागि यो राम्रो कुरा होइन। उपयुक्त लक्षण देखिएका नङबाट कहिलेकाहीँ दुर्गन्ध पनि आउने गर्छ। यस्तो समस्या नङको भित्री भागमा लाग्ने ढुसीका कारण हुने गर्छ। के थाहा पाइरोक्नुहोस् भने ढुसीको संक्रमण छालामा मात्र हुन्न, नङमा पनि हुन्छ। नङमा हुने ढुसीको संक्रमणलाई चिकित्सीय भाषामा ओनिकोमाइकोसिस भनिन्छ। ढुसी उत्पन्न हुनुको प्रमुख कारण फोहर नै हो। ढुसी प्राय सुक्खा नभएको ठाउँमा भिजेको अंगको कापमा हुने गर्छ। छाला रोग तथा सौन्दर्य विशेषज्ञ डाक्टर धर्मेन्द्र कर्णका अनुसार ढुसी धेरैजसो भिजेकै ठाउँमा हुने भए पनि यो संक्रमण शरीरको एक ठाउँबाट शुरू भएर अन्य ठाउँमा समेत फैलिन सक्छ। त्यसैले यसलाई व्यवस्था गर्नु हुँदैन। यो खुट्टाको नङमा मात्र सीमित नभई हातको नङमा समेत फैलिन सक्छ। मोजा र जुत्ता बढ़ी लगाउने भएकोले पुरूषलाई यस्तो समस्याले महिलाको तुलनामा बढ़ी सताउने गर्छ। नङमा हुने ढुसीको संक्रमण स्वास्थ्यका लागि हानिकारक नै मानिन्छ। यी हुनुका मुख्य कारण हुन् फोहोर, प्रदूषण, सरसफाईको कमी, कृत्रिम रेसाको मजा लगाउने बानी, खुट्टामा सुकेको पसिना, शरीरमा रोग प्रतिरोधात्मक क्षमताको कमी हुँदा पनि ढुसी जस्तो समस्याले दुःख दिन थाल्छ।
नेपाल डायरीमा हामीसँग अझै विदेश र खेलकुदका समाचार पनि बाँकी नै छन्। त्योभन्दा पहिले फेरि एकैछिन विश्राम।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलंकीमा।
हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतियाबिन्दुको अपरेशन,
आँखाको नानी प्रत्यारोपण,
आँखाको पर्दाको अपरेशन,
मधुमेह तथा उच्च रक्तचापका बिरामीको आँखा परीक्षण,
जलबिन्दुको परीक्षण तथा उपचार,
आँखा टेढो भएको, मासु पलाएको, आँखाबाट पिप बग्ने समस्याको उपचार,
अल्छी आँखाको उपचार
र सम्पूर्ण किसिमका कन्ट्याक्ट लेन्स तथा चस्माहरू पाइने।
साथै काठमाडौँको जमल, चाबहिल, झापाको बिर्तामोड र पर्साको वीरगंज स्थित पावर हाउस चोकबाट समेत सेवा सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
थप जानकारीका लागि दृष्टि आँखा केन्द्र सिउचाटार चोक कलंकी काठमाडौँ, फोन नम्बर 01-4032-961।
फोन गर्दा पैसा नलाग्ने नम्बर 1660-01-5200।
वेबसाइट drishtieye.org। के तपाईलाई छाला सम्बन्धी कुनै समस्या छ, उपयुक्त समाधान पाउनु भएको छैन वा प्लास्टिक एवं कस्मेटिक सर्जरी गरी ओठको आकार, नाक, आँखाको ढकनी, स्तनको आकार मिलाउन या कपाल रोप्न चाहनुहुन्छ?
यदि त्यसो हो भने नेपाल स्किन केयर सेन्टरले तपाईँका यस्तै समस्याको सफल समाधान गरिदिनेछ।
सुविधा सम्पन्न आधुनिक लेजर मेसिन र दक्ष डाक्टरहरूको परामर्शमा मुसा, मासु पलाएको, कोठी, जन्मदाग, पोतो, डन्डी फोरको दाग लगायत छाला सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
साथै निशुल्क परामर्श सुविधा पनि रहेको छ।
आउनुहोस्, हामी तपाईँको गुमेको सुन्दरता पुनः फर्काइदिनेछौ।
थप जानकारीका लागि नेपाल स्किन केयर सेन्टर सिनामंगल, पिपल बोर्ड सँगै एबीसी हाउस काठमाडौँ, फोन नम्बर 4497074 4497075।
भूटानी सीमा क्षेत्रलाई लिएर चीनसँग उत्पन्न विवादमा भारतीय रक्षा मन्त्री अरूण जेटलीले चीनको चेतावनीलाई खारेज गर्नुभएको छ। चीनले भारतलाई भूटानको सिमानामा तैनात उसको सेना हटाउन भनेको थियो। चीनले भारतलाई 1962 युद्ध स्मरण गर्न र त्यसबाट शिक्षा लिन पनि भनेको समाचारमा उल्लेख गरिएको छ। चिनिया विदेश मन्त्रीको उक्त चेतावनीमा प्रतिक्रिया दिँदै जेटलीले हिजो भारतको एक च्यानललाई सन् 2017 भारत सन् 1962 भारतभन्दा अलग भएको बताउनु भएको छ। ती दुई भारतमा फरक भएको जेटलीले बताउनु भएको हो। पछिल्लो तनावपछि चीनले कैलाश मान सरोवरको यात्रामा जाने भारतीय तीर्थयात्रीहरूका लागि नाथुला मार्ग समेत बन्द गरेको छ। जेटलीले भन्नुभयो, यो भूटानको भूमि हो र भारतको सीमाको नजिक छ र दुई देशबीच सुरक्षासँग सम्बन्धित व्यवस्था पनि छन्। यस मामिलामा भूटान आफैले प्रष्ट गरेको छ, यो उसको भूमि हो।
जर्मनीका विधायकहरूले समलिङ्गी विवाहलाई मान्यता दिने पक्षमा हिजो स्पष्ट बहुमत देखिने गरी मतदान गरेका छन्। केही दिन अघि मात्र चान्सलर एन्जेला मर्केलले उक्त विषयमा मतदान नगर्ने अडान त्याग्नु भएको थियो। यस नयाँ कानून अनुसार अबदेखि समलिङ्गी जोडीले सम्पूर्ण वैवाहिक अधिकार प्राप्त गर्ने र तिनीहरूलाई सन्तान ग्रहण गर्ने अनुमति समेत हुने भएको छ। विशेष गरी मर्केलका राजनैतिक विपक्षहरूले यस मामिलामा पूर्ण समर्थन जनाएका छन्। मर्केलले सोमबार मात्र यस मतदानका लागि सहमति जनाउनु भएको थियो। संसदमा भएको मतदानका पक्षमा 393 र विपक्षमा 226 मत खसेको थियो भने चारजना विधायक अनुपस्थित रहेका थिए। मर्केलले आफूलाई विवाह भनेको पुरूष र महिलाबीच हुनुपर्ने लागेको तर हिजोको मतदानको नतिजाले समाजमा अझै पनि सहिष्णुता र शान्ति बढ़ने आशा गरेको बताउनु भएको छ। सन् 2013 चुनावी अभियान दौरान मर्केलले बाल बालिकाको हितमा ध्यान राखेर समलिङ्गी विवाह विरूद्ध धारणा राख्नु भएको थियो। तर 26 जूनमा वुमेन्स म्यागजिन ब्रिटेनलाई दिएको अन्तर्वार्तामा उहाँले अन्य पार्टीहरूले यस विषयको समर्थन गर्ने गरेको पाइएकाले यसमाथि मतदान गराउने बताएर सबैलाई आश्चर्यचकित पार्नु भएको थियो। साथै उहाँले आफ्नै गृह नगरमा एक महिला समलिङ्गी दम्पति र तिनका 8 जना धर्म सन्तानसँग रात्रिभोज खाए यता आफ्नो जीवन अनुभवकै परिवर्तन आएको पनि बताउनु भएको थियो। जर्मनीमा हालै गरिएको एक मत सर्वेक्षणले 83% जनताले समलिङ्गी विवाहको पक्षमा रहेको देखाएको थियो।
इरान छ मुस्लिम राष्ट्रका नागरिकलाई अमेरिका भ्रमणमा लगाइएको प्रतिबन्धको इरानले विरोध गरेको छ। प्रतिबन्धलाई सदर गर्ने पछिल्लो फैसला निन्दनीय भएको इरानका विदेश मन्त्री मोहम्मद जावेद जारिफले बताउनुभयो। अमेरिकाले इरानी हजुरबुवा हजुरआमालाई आफ्ना नाति नातिनालाई भेट गर्ने प्रतिबन्ध लगाएको छ। यो वास्तवमै निन्दनीय छ। इरानले सर्वोच्च अदालतको आदेशको विरोध गर्छ। जारिफले ट्वीट गर्नुभएको छ, आफ्ना नातेदार आतंककारी नभएको भन्दै इरानी मूलका अमेरिकाले अदालतको फैसलाको विरोध गरेका छन्।
अब खेलकुदका समाचार। राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष लामा टेन्डी शेर्पाको संयोजकत्वमा 13 दक्षिण एसियाली खेलकुद साखको पूर्वाधार तथा निर्माण सम्बन्धी अत्यावश्यक कार्य गर्न निर्माण तथा तयारी समिति गठन भएको छ। सन् 2016 भारतको गुवाहाटीमा नेपालले 13 साखको झण्डा लिएको थियो। 13 साख आयोजनाका लागि विभिन्न कार्यक्षेत्र तोकी गठन गरिएको 7 सदस्यीय समिति गठन पनि भएको परिषदले जनाएको छ। समितिका सदस्यहरूमा राखेपका सदस्य अर्जुन बहादुर केसी, नेपाल ट्रायल थलन संघका महासचिव लिनेन्द्र राज श्रेष्ठ, 13 साख तथा तयारी व्यवस्थापन सचिवालय सचिव रिमबहादुर राणाभाट, युवा तथा खेलकुद मन्त्रालयबाट उपसचिव स्तरको प्रतिनिधि, राखेप अन्तर्गत प्रशासन विभाग प्रमुख वासुदेव आचार्य तथा राखेप अन्तर्गत निर्माण तथा मरमत शाखाका प्रमुख अरूण उपाध्याय रहेका छन्। 13 साखमा समावेश खेलमा समावेश गरिने खेलको खेल पूर्वाधार सम्बन्धी रंगशाला, कबड हल, सेमी कबड हल र खेल मैदानहरू एकिन गरी निर्माण लगायतका इस्टिमेट सहितको विवरण परिषदमा पेश गर्ने भनिएको छ। यसमा काठमाडौँ उपत्यका लगायत अन्य शहर समेत अध्ययन गरी परिषदलाई प्रतिवेदन बुझाउन भनिएको छ।
नेपाली क्रिकेटका कप्तान पारस खड्का र अलराउण्डर महबूब आलमले सिंगापुरको अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन्। 5 सिंगापुर क्रिकेट क्लब अन्तर्राष्ट्रिय 2020 प्रतियोगिता अगस्त 11-13 आयोजना हुनेछ। प्रतियोगितामा सिंगापुर क्रिकेट क्लब र सिंगापुर इमर्जिङ स्टार 11, भारतको मद्रास क्रिकेट क्लब, दक्षिण अफ्रिकाको रोवल्दिन नेशनल क्रिकेट एकाडेमी, अस्ट्रेलियाको सिडनी क्रिकेट ग्राउण्ड र मेलबर्न क्रिकेट क्लब, श्रीलंकाको सिन्हालीज स्पोर्ट्स क्लब, हङकङको ताओ लुन क्रिकेट क्लबले प्रतिस्पर्धा गर्नेछन्।
जिम्बाब्वेले श्रीलंकामाथि पहिलो जीत निकाल्ने क्रममा हिजो पहिलो वान डेमा 6 विकेटको सफलता पाएको छ। यस जीतसँगै जिम्बाब्वे 5 खेलको सिरिजमा 1-0 अग्रता लिएको छ। पहिले ब्याटिङ गरेको श्रीलंकाले 5 विकेटमा 316 रन बनाएको थियो। त्यसमा कौशल मेन्डिजले 86 र उपुल थारांगाले नट आउट 79 रनको योगदान गरेका थिए। जो आफमा जिम्बाब्वे 14 बलको खेल बाँकी छँदा 4 विकेट गुमाएर 322 रनसम्म पुगेको थियो। जिम्बाब्वेले 300 को हाराहारीमा वान डे खेले यता जितका लागि
कक्षाको यो अहिलेसम्मकै उच्च स्कोर हो। जिम्बाब्वेले 11 ओभरमा 2 विकेट गुमाएर 46 रनको स्कोरमा कमजोर शुरूआत लिएको थियो, तर त्यसैता सोलोमन मिरे र सिन विलियम्सले तेस्रो विकेटमा 161 रनको साझेदारी गरे। आफ्नो पहिलो वान डे शतक पूरा गर्ने क्रममा मिरेले 96 बलमा 112 रन बनाए, उनले 14 चौका प्रहार गरे। विलियम्सले भने 69 बलमा 65 रन बनाएका छन्। दुई ओभर अन्तरमा उनीहरू दुवैले विकेट गुमाएपछि सिकन्दर राजा र म्याकल्स वालरले जिम्बाब्वेलाई जितसम्म पुर्याएका थिए।
खेलकुदका समाचारसँगै नेपाल डायरीबाट बिदा लिने बेला भएको छ।
विदा लिनु अघि मुख्य समाचारका शीर्षक फेरि एकपटक।
दोस्रो चरणको स्थानीय तह निर्वाचनमा एमालेलाई झिनो अग्रता, मंगसिर पहिलो हप्ताभित्र प्रदेश र संघको निर्वाचन गरिसक्नुपर्ने आयोगको प्रस्ताव।
पैसाका लागि दाङ तुलसीपुरका व्यवसायी राजकुमार श्रेष्ठको अपहरणपछि हत्या, गौतम बुद्धको जन्मस्थल भ्रमणका लागि नेपाल आउने म्यानमारका राष्ट्रपति यु हतिन कुओको इच्छा।
साल्ट ट्रेडिङलाई चिनीको बिक्री रोक्न व्यवसायीको दबाव, एक पटकमा पेट्रोलियम पदार्थको मूल्य 2% भन्दा नबढ्ने।
भूटानी सीमा क्षेत्रको विवादलाई लिएर भारत र चीनबीच वाकयुद्ध, जर्मनीमा समलिङ्गी विवाहलाई कानूनी मान्यता।
र 13 दक्षिण एसियाली खेलकुदको पूर्वाधार तथा तयारी समिति गठन, श्रीलंकासँगको 5 एक दिवसीय श्रृंखलाको पहिलो खेलमा जिम्बाब्वे 6 विकेटले विजयी।
नेपाल एफएम नेटवर्क मार्फत देशका विभिन्न एफएम रेडियो स्टेशन र nfm.com.np प्रसारण भइरहेको नेपाल डायरी यति नै। साथी ईश्वरीसँगै म रामकुमार पनि विदा हुन्छु। नमस्कार।